السلام عليكم. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له. ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، برادران اسلام، بحیثیت مسلمان ہونے کے ہم میں سے ہر کوئی یہ چاہتا ہے کہ اسلام پہ جیے، اسلام پہ مرے، اور حضور اکرم صلی اللہ علیہ وسلم کی امت میں ہونے کی خصوصی نسبت سے ہر کوئی آدمی یہ بھی چاہتا ہے، ہر کوئی مسلمان، اور اگر نہیں چاہتا تو اس کو چاہنا چاہیے کہ دوسرے انسانوں میں دین کی محنت ہو، تاکہ وہ بھی اس دین سے واقف ہوں اور اس امانت کے حامل ہوں، اس امانت کو لے، کیونکہ اللہ تعالیٰ نے دین میں کامیابی رکھی ہے، نجات دین کے ساتھ وابستہ ہے. کیسے باشد جس کے پاس دین اسلام ہوگا اسے نجات ملے گی، اور جس کے پاس دین اسلام نہیں ہوگا اسے نجات نہیں ملے گی. صحیح مذہب کو اختیار کیے بغیر کوئی کتنا ہی پائس ہو جائے، کوئی کتنا ہی اچھے اخلاق والا ہو جائے، کوئی کتنا ہی اصولی آدمی ہو، کوئی کتنا ہی مخلوق پر رحم کرنے والا اور خرچ کرنے والا ہو، جو شرط اول ہے کسی بات کو قبول کرنے کی اللہ کے پاس، وہ ایمان ہے. اس لیے وہ چیز نفع نہیں دے گی اس کو. اور احادیث مبارکہ میں غور کرنے سے معلوم ہوتا ہے کہ ایسے لوگوں کا نفع دنیا میں ان کو دے دیا جاتا ہے، کیونکہ بہرحال اچھے کام کا اچھا رزلٹ ہے، اچھے کام کا اچھا نتیجہ ہے. آخرت میں کسی بھی کام کے نتیجہ خیز ہونے کے لیے ایمان شرط ہے. تو اگر ایمان کے بغیر کوئی آدمی اس دنیا میں بھلائی کرے گا تو اس کو اسی دنیا میں نمٹایا جائے گا، اس کو اس کا بدلہ دے دیا جائے گا. مگر جس کو نجات کہتے ہیں، آخرت میں عذاب سے بچنا، وہ تو دین اسلام کے ساتھ ہے. اس لیے ہر مسلمان یہ چاہتا ہے کہ دین اسلام پھیلے اور پوری انسانیت جو ہے نا وہ اس کو قبول کرے، اور پورے مسلمان جو ہے نا وہ اس پر عمل کریں. ہر مسلمان کو یہ چاہنا چاہیے. اب یہاں میرے دوستو بھائیو، یہ تھوڑا سا سمجھنا ہوتا ہے، طے کرنا ہوتا ہے کہ دین اسلام ہم میں یا دوسروں میں آنے کی ترتیب کیا ہوتی ہے، کیسے آئے گا وہ. ہمارے جو مسلمان بھائی پوری دنیا میں پھیلے ہوئے ہیں، اور پوری دنیا کا مسلمان ایک ہی ہوتا ہے، انما المؤمنون اخوة، مسلمان بھائی بھائی ہیں، جیسے پوری دنیا کا کافر ایک ہی ہوتا ہے، الکفر ملت الواحدہ، پوری دنیا کا کافر ایک ہی ہوتا ہے اور پوری دنیا کا مسلمان بھی ایک ہی ہوتا ہے. نہ سمجھے کوئی تو اس کی اپنی ہی بات، لیکن عقیدے کے اعتبار سے مذہبی اللہ کی طرف سے جو تقسیم ہے وہ اس طرح کی ہے. تو جو پوری دنیا میں مسلمان بھائی ہیں اور ان میں دین سے بہت زیادہ دوری ہے، اتنی زیادہ دوری ہے کہ ان کو دین کی بنیادی باتیں نہیں معلوم ہیں، ان میں کام ہونے کا مسئلہ ہوتا ہے. ہمارے اپنے گھریلو زندگی میں، ہماری فیملی میں، ہمارے خاندان میں، پورے ہمارے اپنے اطراف میں جو مسلمان بھائی ہیں، ایک بڑی تعداد کو ہم جانتے ہیں کہ ہم کو ان کے مقابلے میں جو کچھ اللہ نے فکر دی ہے وہ نسبتاً تھوڑی زیادہ معلوم ہوتی ہے. دیندار کون ہے وہ تو اللہ کو معلوم ہے، لیکن دین کی صورت کس کے پاس زیادہ ہے وہ حکم لگایا جا سکتا ہے. کیونکہ دیندار حقیقی جو ہے وہ اللہ کے مقرب ہونے کا نام ہے، مذہب اسلام میں آ کر، فولڈر میں آ کر، وہ تو اللہ کو ہی معلوم ہے. کوئی آدمی ظاہراً بہت زیادہ دیندار نہیں رہتا لیکن باطناً بہت دیندار ہوتا ہے. کوئی آدمی ظاہراً بہت دیندار ہوتا ہے لیکن باطناً زیادہ دیندار نہیں ہوتا، تو اللہ ہی کو معلوم ہے. لیکن ظاہر کے اعتبار سے جو چیز دیکھی جاتی ہے وہ یہ ہوتی ہے کہ آدمی ظاہری طور پر مسجد کو آتا جاتا ہے، نمازوں کا پابند ہے، حلال حرام کی تمیز کرتا ہے، دین کی فکر ہے، دین کے کاموں میں حصہ لیتا ہے، خیر خیرات کرتا ہے، تلاوت کرتا ہے، ذکر کرتا ہے، سنت کی اتباع کرتا ہے وغیرہ وغیرہ. اس سے حکم لگایا جاتا ہے کہ بھئی یہ زیادہ دیندار ہے یہ کم دیندار. اس لیے میرے دوستو بحیثیت مجموعی پوری دنیا کے مسلمانوں پر جو کام کی ترتیب ہے وہ سمجھنے کی ہوتی ہے. بھئی دین کا کام کرنا چاہیے تو ترتیب کیا ہے، طریقہ کار کیا ہے. تو میرے دوستو بھائیو، تب سب سے پہلا جو مرحلہ ہوتا ہے اپنے لیے، اپنے بچوں کے لیے، اپنی فیملی کے لیے، اپنے خواتین کے لیے اور جو گنہگار مسلمان ہیں ان کے لیے، وہ ہے طلب اور شوق آنے کا، دین کے اوپر چلنے کا ایک شوق پیدا ہو، ایک طلب پیدا ہو، ضرورت کا احساس ہو کہ ہاں ایسا ہونا چاہیے اور چاہت بنے. دین کی جو چاہت ہے، جو دین کی طلب ہے، اس میں ایک مرحلہ، دو مرحلے ہیں. پھر ایک مرحلہ ہے کہ سبمٹ ہو کر اپنے آپ کو، اپنی رائے کو، اپنی خواہش کو فنا کر کے دین کو لینے کا جذبہ. اور ایک یہ ہے کہ جو اپنی دنیاوی زندگی ہے اس کو ایڈجسٹ کرتے ہوئے ان سب چیزوں کے ساتھ دین کو لینے کا جذبہ. اپنے جذبات اور خواہشات کو اور اپنی عادتوں کو ساتھ لے کر دین پر چلنے کا جو جذبہ ہوتا ہے، وہ جذبہ دین کی طلب اور خواہش کا معتبر نہیں ہوتا ہے، وہ صحیح نہیں ہو، وہ چلنے بھی نہیں دے گا، وہ نہیں چلنے دے سکتا، اس میں دین پر آتا نہیں بندہ. ایک ایسا جذبہ چاہیے ہوتا ہے کہ جس میں آدمی اس ہمت پر آئے کہ مجھے اپنی خواہش کو چھوڑنا پڑے چھوڑوں گا، اپنی مرضی کے خلاف کرنا پڑے کروں گا. وہ لیول کا آدمی کو شوق چاہیے، اس کی وہ لیول کی طلب چاہیے ہوتی ہے. تو پہلا مرحلہ تربیت میں شوق پیدا کرنے کا، طلب پیدا کرنے کا ہوتا ہے، اور اس کا طریقہ اللہ تعالیٰ کی عظمت اور بڑائی، اس کو دھیان میں رکھنا، اپنی دنیا میں آنے کے مقصد کو دھیان میں رکھنا، اپنی زندگی کے انجام کو دھیان میں رکھنا، اس پہ محنت کرنی پڑتی ہے. دھیان میں رکھنے سے مراد اس کا ایک کام ہوتا ہے پورا. پہلے مرحلے میں طلب ہوتی ہے، چاہت ہوتی ہے، اور دوسرے مرحلے میں علم ہوتا ہے. آپ کو پتا ہو، مجھے پتا ہو کہ دین ہے کیا. وجہ اس کی ہے کہ وہ پوری زندگی پر حاوی ہے، زندگی کے سب شعبوں میں، سب لائنوں میں پہنچا ہوا ہے. وہ جیسے انسان کے جسم کے اندر خون ساری رگوں میں، ساری جگہوں پہ پہنچتا، زندگی کے سارے شعبوں میں دین پہنچا ہوا ہے. جتنے شعبوں میں کمی ہوگی اور جس شعبے میں جتنی کمی ہوگی دین میں اتنی کمی ہے. اور یہ دین میں کمی جب ہوتی ہے جب آدمی اقرار کرے کہ ہونا چاہیے مگر نہیں ہو رہی، اور اگر انکار کرے کہ نہیں میں اس شعبے میں دین کو مانتا ہی نہیں، تو پھر وہ دین میں ہی نہیں ہوتا ہے، کیونکہ وہ قرآن پاک کی آیت کا انکار کر رہا ہے کہ دین مکمل نہیں ہے. تو دین کا علم ہوتا ہے دوسرے مرحلے میں، اس کو جاننا ہوتا ہے. اور جاننے کے اندر پھر دو حصے ہوتے ہیں، اپنے سے متعلق ساری چیزوں کو جاننا، ظاہر کو، باطن کو، اندرون کو، دل کو، نفس، دل کی تفصیلات کو، نفس کو، نفس کی تفصیلات کو، ظاہری فقہ کو، باطنی فقہ کو، معاشرت کے مسائل کو، معاملات کے مسائل کو، اخلاق کے مسائل کو، عبادات کے مسائل کو، عقیدوں کو پورے، اور عبادتوں کے سارے شعبوں کو. ایک علم ہے یہ، اس کے بغیر کوئی آدمی دین پہ چل نہیں سکتا. علم جو ہے وہ عمل کا امام ہوتا ہے. علم آپ کے پاس میں زندہ ہے تو مذہب زندہ ہے، علم زندہ نہیں ہے تو مذہب زندہ نہیں ہے. علم اگر زندہ نہ ہو تو مذہب زندہ نہیں رہتا، علم زندہ نہ ہو تو مذہب کے نام پر غلط رسم و رواج اور بدعت و خرافات زندہ رہتے ہیں. خرافات اور بدعت پر چلنے والا مذہب پر ہی چلنے کی خواہش رکھتا ہے. مسئلہ وہ ہے وہاں پہ، جو لوگوں کو کنفیوژن ہوتا ہے وہ یہ ہے، अरे भाई वो बेचारा नेक नियति से कर रहा है काम। ये ऐसे ही है जैसे इखलास के साथ में दवा समझ के जहर खाना। बहुत मुखलिस है बेचारा, बिल्कुल प्योर है, कोई गड़बड़ नहीं है, लेकिन दवा समझ के जहर खा रहा है। दवा तो होती नहीं, वो तो जहर ही है। अमल की आदमी के अंदर तलब हो थोड़ी, और अमल करना चाहे लेकिन इल्म न हो तो फिर वो मजहब नहीं होगा। मजहब के नाम की कुछ चीजें होंगी, उसी को शरीयत में खुराफात कहते हैं, बिदात कहते हैं, रसूख गलत रसूम कहते हैं, वो चीज होती है, फिर वो मजहब नहीं रहता। इसीलिए सबसे ज्यादा अहमियत इस्लाम में इल्म को जिंदा रखने की और उलमा को जिंदा रखने की होती है कि हर वक्त कम्युनिटी में हर वक्त उलमा आपके तैयार होते रहें कंटिन्यू, तो फिर आपके सोसाइटी आपकी कम्युनिटी में इल्म जिंदा रहेगा। क्योंकि इल्म आलिम से जिंदा रहता है, किताब से नहीं रहता जिंदा। किताब में तो कुछ भी उलट पुलट कभी भी कर ले सकते हैं आप। चार आदमियों को एक किताब देके चार मतलब निकालो बोले तो चारों चार मतलब आसानी से निकाल सकते हैं, कोई मुश्किल नहीं होता। किताब के मतलब को आगे पीछे कर देना अपने दिमाग से। तीसरा मरहला मेरे दोस्तों होता है तरबियत का, कि उस इल्म के मुताबिक आदमी अमल करे, उस पर अपने आप को लाए। फिर इसके दो हिस्से होते हैं, एक वो जो नजर आता है कायदे कानून में आता है दिख के आ जाता है, और एक हिस्सा वो होता है कि जो आदमी को के इनसाइड से ताल्लुक रखता है, नजर नहीं आता दिख के नहीं आता। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की जो जिम्मेदारी कुरान पाक में बयान की गई है कि आपको हमने भेजा तो किन चीजों के साथ में भेजा, किस चीज के साथ में भेजा, उसमें इन तफसीलात को बयान किया गया है। आप ये भी करते थे, ये भी करते थे, ये भी करते थे, ये भी करते थे, ये तरतीब है उसकी। इसीलिए बाद मरतबा ये क्वेश्चन होता है कि भाई कौन सा अहम है, क्या करना, ये करना क्या वो करना, पूछते हैं बाद। इसको उलमा ने फरमाया कि ये बिल्कुल ऐसे ही मिसाल है कि कोई आदमी कहने लगे कौन सा अफजल है, खाना खाना क्या पानी पीना, पानी की जगह पानी अफजल है, खाने की जगह खाना अफजल है, इबादत में कौन से अफजल है भाई, भाई सब अपनी जगह पर अफजल है। जब साल भर हो जाएंगे माल के ऊपर तो ये थोड़ी बोलेंगे कि भाई नमाज ज्यादा अहम है, जकात थोड़ी अहम है, रोजा थोड़ी ज्यादा अहम है, जकात ज्यादा अहम है, जकात ज्यादा अहम है, भाई लोगों मरी भुखमरी हो रही है लोगों में, रोजे का क्या है, चलता नहीं चलता, ऐसा बोलते नहीं होता ऐसा। मौके मैल की चीज होती है। फी नफसी ही मर्तबे के एतबार से देखा जाए तो वो हुक्म अलग लगता है, लेकिन मशगूलियत के एतबार से हुक्म ऐसा नहीं लगता। मशगूलियत के एतबार से तरतीब अलबत्ता होती है, जहां जिस तरह की जरूरत हो जाती है वहां उस तरह की अहमियत हो जाती है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का अंदाज यह था कि जब रोजे की अहमियत बयान फरमाते तो ऐसा लगता पूरी पूरे दिन में सबसे ज्यादा रोजा अहम है, जब नमाज की अहमियत बयान फरमाते तो ऐसा लगता कि पूरी पूरे दिन में नमाज सबसे ज्यादा अहम है, जब आप माँ बाप की खिदमत की अहमियत बताते तो आप ऐसा अंदाजा लगता था कि कुछ भी नहीं है, सबसे ज्यादा माँ बाप की खिदमत अहम है, जब आप दीन की खिदमत की दीन की मेहनत की अहमियत बताते तो ऐसा लगता सब है जो ये सबसे ज्यादा अहम है। आपका एक अंदाज था तरबियत का ये, क्योंकि दूसरी चीज की अहमियत बताई जा चुकी है, अब इसकी वैसी बताना होता है। अखलाक की बताते कभी, सिफात की बताते कभी, सिफात में से किसी एक सिफत की बताते कभी। आपका यह अंदाज था, अहादीस मुबारक में बाज़ाब्ता गुफ्तगू के इस अंदाज पर बहस है, बहुत लंबी चौड़ी बहस है कि आप सल्लल्लाहु अलैहि वसल्लम के इस तरह के उसलूब का और इरशाद का क्या मतलब है, क्या मफहूम होता है उसका, बड़ी तफसीलात उलमा ने लिखी है। इस पसे मंजर में मेरे दोस्तों में जो बात अर्ज करना चाहता, आज असल में तबलीग के ऊपर बात करने का इरादा था, इस पसे मंजर में मैं ये कहना चाह रहा था कि हम सबको दीन की मेहनत के लिए कुछ न कुछ करते रहना पड़ेगा और इन सब चीजों में हिस्सा लेना पड़ेगा, और उसमें दीन की मेहनत में दीन की तलब और शौक पैदा करने के लिए दूसरों में भी और अपने में भी। मारूफ तरीका पूरी दुनिया में इस वक्त जो चला हुआ है वो तबलीग के नाम से है। आलिम होने की हैसियत से ये तो नहीं बोलते कि यही सब कुछ होता है, ये बोलना आमतौर पर इल्म की बात नहीं होती, वो जहालत की बात होती है, जाहिर बोला करते हैं इस तरह, आलिम को नहीं देखेंगे आप कभी, यही का लफ्ज नहीं होता। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम जितनी चीजें लाए हैं सब होते हैं, एक का इस बात करके एक का इनकार नहीं होता, मगर यह है कि ये इसकी एक अहमियत है। حضور کے زمانے میں یہ قصہ تھا کہ جس مسلمان کو دعوت دی جاتی اور وہ اسلام میں آ جاتا پھر اس کو دعوت دینا نہیں پڑتا تھا. ایک مرتبہ کے بعد دوبارہ اس پہ محنت اس لائن میں کرنا نہیں رہتا تھا، اب دوسری لائن شروع ہو جاتی تھی اس کے لیے. ہمارے زمانے میں تو یہ ہے کہ پیدا ہو گئے ہیں مسلمان، کوئی ارادی طور پر تو قبول نہیں کیا تھا، سوچ بچار کے ساتھ فیصلہ کر کے اس میں گروتھ ہو گئے، اس میں بڑے ہو گئے، ایک پوری کی پوری امت یہاں سے وہاں تک پھیلی ہوئی ہے. اب ان کو کچھ طلب ہی نہیں ہے، اس کی اہمیت ہی نہیں رہی، یا ہیں لیکن جس انداز سے ہماری تربیت ہمارے گھروں میں ہماری فیملیز میں ہوئی ہے وہ انداز ایسا تھا کہ وہاں دین کی پختگی نہیں تھی. ایک چیز ہے ایک چیز نہیں ہے، ایک چیز ہے ایک چیز نہیں ہے، ایک قدر ہے ایک قدر نہیں ہے. نماز پڑھ لیا تو روزہ چھوڑ دیا، روزہ رکھ لیا تو رزقات چھوڑ دی، ایسا تھا. یہ کر لیا تو وہ نہیں کر لیا، نمازوں کے اندر کوئی نماز پڑھ لی کوئی نماز چھوڑ دی، مطلب ویسی اہمیت نہیں تھی. جتنا دین گھروں میں تھا اتنا انہوں نے اولاد کو دیا، جتنا نہیں تھا انہوں نے اتنا نہیں دیا. تو دھیرے 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 شر تو جلدی پھیلتا ہے، خیر دیر میں پھیلتا ہے، شر کا غلبہ ہو گیا. اب ایسی صورتحال میں ایک محنت مسلسل امت مسلمہ کو کرنی ہوتی ہے، اور اس میں سب سے آسان سب سے سہل سب سے اویلیبل میسر بھی ہے اور آسان بھی ہے، ہر کوئی کر سکتا ہے، ترتیب ایسی بنی ہوئی ہے اس کی، اور نفع بخش بہت زیادہ ہے، وہ ہے جماعتوں میں وقت لگانا، خروج کرنا، کہ اپنے ماحول سے نکل کر اچھے ماحول میں رہنا، مسجد والے ماحول میں رہنا. اور سارے ظاہرے کے سب یہاں سے وہاں تک ایک سے ایک بگڑے ہوئے ہیں، تو وہاں مسجد والے ماحول میں اپنی مرضی کے کام نہیں کرنا بلکہ ڈیسائیڈڈ کام کرنا، تعلیم کرنا، لوگوں سے ملاقات کرنا، عبادات کرنا، آپس میں خدمت کرنا، اخلاق سے رہنا، کام وہ کرنا جو دیا گیا ہے، اور نکلنا اس ماحول، وہاں رہنا نکل کے، جس ماحول میں رہنے سے آدمی دین پہ نہیں چل سک رہا ہے، دو وجہ سے نہیں چل سکتا، ایک عادت نہیں ہونے سے نہیں چل سکتا کہ روٹین بنا ہوا ہے، اور دوسرے اتنا ٹائم نہیں ہوتا کہ سنجیدگی سے سوچ کے آدمی کچھ کر سکے، دوسرے کام لگ جاتے ہیں، دوسری مشغولیت آ جاتی. برخلاف اس کے جب آدمی وقت فارغ کر لیتا ہے تھوڑا سا، تو اس فارغ شدہ وقت میں یہ بات ہوتی ہے کہ آدمی کو فرصت ہوتی ہے، سوچتا ہے سنجیدگی سے اور یکسوئی سے بیٹھنے کی صورت میں کلام اللہ، کلام الرسول، قال اللہ قال الرسول اس کے جو ہے گوش گزار ہوتا ہے، اس کے دل میں اترتا ہے، وہ سوچنے پہ مجبور ہوتا ہے، وہ کچھ دیکھتا ہے مسجد والے ماحول کے اندر، کچھ روحانیت محسوس کرتا ہے، کچھ سکون محسوس کرتا ہے، ایک برکات اور انوارات محسوس ہوتے ہیں اس کو ایمان کے، اس کی وجہ سے تاثر اس کا بڑھنا شروع ہوتا ہے. اس لیے ضرورت پڑتی ہے کہ گھر سے نکل کر، گھر کے ماحول سے نکل کر آدمی تھوڑا وقت اللہ کے راستے میں نکالے، اور کام وہ کرے جو دیے گئے، اور عنوان بنائے لوگوں کو دین، لوگوں میں دین کی محنت کا، کہ لوگوں میں دین کی محنت ہو رہی ہو، حالانکہ ہو رہی ہے اس کی اپنے اوپر وہ، لیکن وہ لوگوں میں بھی ہو رہی ہوتی ہے، میدان دوسروں کا ہوتا ہے، ذات اپنی ہوتی ہے. یہ بہت ضروری ہے. وجہ اس کی یہ ہے میرے دوستوں کہ جو مسلمان دین کی طرف متوجہ ہیں وہ بھی اس طرح متوجہ ہیں جیسے میں نے دو قسمیں کی ہیں بتائی آپ کو، وہ ایسی طلب ہے کہ اس طلب کے ساتھ میں آدمی چلتا نہیں پوری طرح سے. اور ایک بڑا طبقہ وہ ہے جس میں دونوں قسموں میں سے کوئی قسم ہی نہیں پائی جاتی. اب مسلمانوں کے اندر دینی شعور آئے، دینی فہم آئے تو کیسا آئے، طلب بھی نہیں ہے. اس کا مطلب یہ، طلب نہیں ہونے کا مطلب یہ ہوتا ہے کہ نہ کوئی اس لائن کا لٹریچر پڑھیں گے، نہ کوئی اسپیچ سنیں گے، نہ خود سے جو ہے نا کچھ تحقیق اور ریسرچ کریں گے. طلب نہیں ہونے کا یہ مطلب ہوتا ہے کہ آپ کو ہزاروں نہیں کروڑوں میں ایسے مسلمان ملے گا جو عمر گزر گئی آج نے، اس نے آج تک ایک مرتبہ بھی دین کے نام پہ کوئی لیکچر نہیں سنا ہے، کوئی مجلس اٹینڈ نہیں کی ہے، کوئی واعظ نہیں سنا ہے، کوئی کتاب نہیں پڑھی ہے. آپ کو ایک ہزار دو ہزار لاکھ دو لاکھ نہیں کروڑوں مسلمان ہاتھ پکڑ کے بتایا جا سکتے ہیں. یہ کہاں سے بولتے ہیں؟ یہ تبلیغ والے اس لیے بولتے ہیں کہ ان کو عملاً اندازہ ہے گھوم پھر کے دیکھنے سے، ان میں بھی کام کی ضرورت ہوتی ہے، اپنے میں بھی کام کی ضرورت ہوتی ہے. اس لیے میرے دوستو یہ کام ہونا ہے اور ہوتے رہنا ہے کہ ہم اللہ کے راستے میں وقت لگاتے رہیں، تبلیغ میں نکلتے رہیں، جماعت میں جاتے رہیں. ہاں یہ ہے کہ اپنے اپنی بساط کے اعتبار سے، اپنی اپنی ہمت کے اعتبار سے، ان لوگوں کے بنائے ہوئے پورے پروگرام کو اگر ہم قبول نہیں کر سکتے تو جتنا قبول کر سکتے ہیں اتنا، بھائی ان کا اب نظام ہے کہ بھائی تربیت اگر آپ چاہتے ہیں واقعی تو یہ پورا سلیبس بنا ہوا ہے، پورا کورس لیجیے آپ. ठीक है, हमारे पास उतनी हिम्मत नहीं है, जब हिम्मत होगी तो देखा जाएगा, जितनी है उतने में तो आदमी लगे। मेरे दोस्तों, अगर दीन की मेहनत को अपना हिस्सा ले, दीन की मेहनत में हिस्सा लेंगे तो इस मुल्क में रहना जायज है, वरना इस मुल्क में रहना हराम है। जाओ अपने मुल्कों को, इस मुल्क में रहना है, डॉलर भी बनाना है तो दीन का भी काम करना पड़ेगा, सर्विस देनी पड़ेगी इस्लाम के लिए भी, और पुरअमन सर्विस देनी है, पुरतशद्दुद सर्विस नहीं देनी है। जिस दीन की दावत की मेहनत हम कर रहे हैं वो पुरअमन ही है, वो तो अपने ही सर्कल में होता है, और काम का तरीका भी ऐसा है, बात भी ऐसी है, उसमें तो मुमानात है किसी ऐसी बात को करने की भी जिसमें डिस्कस करने की नौबत आ जाए, क्योंकि जिस चीज में डिस्कस नहीं है उम्मत मुस्लिमा में वो चंद ही चीजें हैं कि उसे जाहिल से जाहिल, आलिम से आलिम, सबको सबको पता है कि नमाज क्या है, इल्म क्या है, अखलाक क्या है, अखलाक क्या है, सबको पता है, बुनियादी वैसी है उसकी। और मना भी होता है कि भाई पॉलिटिक्स की बात नहीं करना, मसाइल की बात नहीं करना, मसाइल में भी झगड़े, पॉलिटिक्स में भी झगड़े, ओपिनियन अलग अलग है, पंचायत होगी, फड्डे होंगे, तो इसमें ये तो पूरा मन है। इसलिए मेरे दोस्तों, इस मुल्क में दीन की मेहनत करने का अल्लाह पाक ने जो मौका हमें अता फरमाया है, चांस है और जरूरी भी है और फर्ज भी है। इसलिए इल्म भी हासिल करना है, अमल करने के लिए ट्रेनिंग और तरबियत भी लेनी है, इल्म के जो लोग माहिर हैं उनसे भी रुजू रहना है, अमल के जो लोग वाकिफकार हैं उनसे भी रुजू रहना है, और दीन की तलब अपने अंदर लाने के लिए, दीन की दीन का शौक पैदा करने के लिए अपनों में और परायों में दीन की मेहनत भी करनी है, और शौक पैदा करने के लिए ही नहीं बल्कि वो जरूरत भी एक दूसरी है उसमें, शौक एक हिस्सा है उसका और दूसरों की जरूरत दूसरा हिस्सा है उसका। बाज मरतबा ये है कि हमको तो शौक हो गया माशाल्लाह, हमारी कोई नमाज नहीं छूटती, हम सुन्नत की इत्तेबा करते हैं, अल्लाह का शुक्र है, हम हलाल हराम का फर्क करते हैं, दीनदारी है, जो कुछ भी हम समझते हैं अपने हिसाब से ये जायज है ये नाजायज है पूरी एहतियात बरतते हैं, जो मसले में शक शुबा होता है उलमा से पूछ लेते हैं। बहुत मरतबा लोगों को, हम मुझे और आपको ये ख्याल हो सकता है कि भाई भाई से तो मजमूई तो अल्लाह पाक ने करम किया है कि हम दीन पर चल रहे हैं, नहीं दूसरों की जरूरत है, उनको कौन बोलने वाला है, उनको कौन बताने वाला है, उन तक कैसे रीच होगी, उन तक कैसे पहुंच होगी, उनको कौन समझाएगा, जरूरत है उम्मत मुस्लिमा की। इसलिए मेरे दोस्तों, तरतीब अलग होती है लेकिन काम करना होता है सारा, चूंकि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने ये सारे काम किए, और इंसानी तरबियत की तरतीब यही, आपको पहले तलब दावत देनी होगी, शौक पैदा करना होगा, उसके बाद उसको इल्म से आशना करना होगा, उसके बाद उसको अमल कराना और उसमें सहूलतें पैदा करना और उसकी तदाबीर बताना होगा। इन तीनों के बगैर दीन वजूद में नहीं आएगा, और इसी वजह से ये तीनों शोबे दीन के अहम तरीन है। लेकिन मुझे और आपके अंदर और उम्मत मुस्लिमा के उमूम में तलब नहीं है, इसलिए ये जरूरी है कि उनमें मुझमें एक शौक आए, एक माहौल आए, एक गर्मी आए, एक चाहत आ जाए दीन पर चलने की, सुन्नतों से प्यार की, किसी मलामत करने वाले की मलामत की परवाह न हो, किसी शर्माने वाले से शर्म ना आए। दीन पर चलने वाले इसको हमेशा शर्माया जाता है और उसका मजाक उड़ाया जाता है। कुरान करीम में यह है कि दीन पर चलने वाले को नहीं, दीन के पैगंबर के साथ हमेशा होता है, दीन के पैगंबर के साथ हमेशा यह हुआ है। मायातीहिम रसूलिन इल्ला कानू बिही यस्तहज़िऊन, कोई रसूल इनके पास में नहीं आया हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पहले, मतलब हुजूर को यह तसल्ली दी जा रही है कि आपसे पहले जितने भी आए आपके साथ में भी यही हो रहा है। इल्ला कानू बिही यस्तहज़िऊन, मगर उनका मजाक उड़ाया गया है। तो इसका मतलब यह है कि कुछ मामला ऐसा बनाया हुआ है उन्होंने दुनिया चंद रोजा का कि वहां दीन वालों के साथ में ये सिलसिला रहे। अब अगर आदमी मजाक उड़ाने की वजह से दीन से शर्मा जाए, दीन पर अमल न करे, झिझक जाए, रुक जाए, ये कोई दीन होगा फिर? इतनी भी हिम्मत नहीं है आदमी में? नहीं भाई, थोड़ी तो हिम्मत करनी पड़ेगी आपको। दीन तो मुजाहिदे का नाम है, कुर्बानी का नाम है, बर्दाश्त का नाम है, सब्र का नाम है, मगर वो एक तलब, एक लम्हा, एक मरहला होता है कि उस दर्जे में हिम्मत आती है कि आदमी परवाह नहीं करता। बहुत से लोग प्लेन में नमाज नहीं पढ़ते इस वजह से कि वो लोग इजाजत नहीं देते, उसमें 50% वो होते हैं कि उनको शर्म आती है, लोगों के सामने लोग क्या बोलेंगे, आप इजाजत लेके देखो, दे देते, मौका महल से लेना पड़ता है। वो बेचारे जब खाना सप्लाई कर रहे हैं आप कहेंगे मुझे नमाज पढ़नी, वो तो नहीं देंगे। फिर एक अंदाज होता है, एक मौका होता है, बोलने का भी एक तरीका होता है कि भाई थोड़ा सा मैं अपनी प्रेयर कर लूं, बोले हाँ जरूर कर लीजिए, जा लीजिए, अल्लाह का शुक्र है, कभी जाना आना होता ही है, कभी रोका नहीं जाता। शर्म है, ट्रेन में नमाज नहीं पढ़ते, शर्म है, अरे भाई सीट पे पढ़ लो, फतवे हम मुझे कई मरतबा फतवे मिलते रहते हैं, नहीं इतना खड़े होकर पढ़ने क्या, आप बैठ के पढ़ लीजिए। लोग भाई तू मुफ्ती है क्या, नमाज ना 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 ट्रेन में नमाज होती बैठ के, ना प्लेन में नमाज होती बैठ के। प्लेन में अगर इजाजत नहीं दी गई तो आपको बैठ के नमाज पढ़ लेनी है, फिर घर आके पूरी पढ़नी है, खजा करनी है। और अगर और इजाजत मांगनी है, इजाजत शर्माना और इजाजत नहीं मांगना ऐसा नहीं है। स्टेशनों पे, ट्रेन में, प्लेन में नमाज क्यों नहीं पढ़ते हैं? और बहुत सी चीजों में जो शर्म आती है बोलने की जरूरत नहीं है, क्यों शर्मा रहे हैं? इस वजह से शर्मा रहे हैं कि वो दीन पर चलने की हिम्मत और जरूरत नहीं है। और वो उसके 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 यानी उस वक्त में जो रिएक्शन किसी और का हो सकता है, किसी की बदतमीजी हो सकती है, उसको झेलने और वो बेइज्जती को सहारने को तबीयत नहीं मानती है। अल्लाह के लिए क्या इज्जत और क्या बेइज्जती? अल्लाह के लिए, अल्लाह के सामने सिजदा कर रहे हैं तो इज्जत कर रहे हैं या बेइज्जती कर रहे हैं? अपनी अपने आप को बेइज्जत करने का नाम ही इबादत है भाई। अल्लाह की इज्जत जाहिर करने के लिए अपने को बेइज्जत करने का नाम ही नमाज है। अपने की अपनी जिल्लत को जाहिर करना है, आजिजी को जाहिर करना है। अच्छा वक्त हो गया, सुन्नतें पढ़ लीजिए इंशाल्लाह फिर आगे।